यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। सरकारले गर्नुपर्ने कामका सम्बन्धमा रचनात्मक सुझाव दिन सबैमा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। निर्माण व्यवसायीलाई सरकारले गर्नुपर्ने भुक्तानी प्रक्रिया अगाडि बढ़ाउने उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको भनाई। नियमित बाहेक अतिरिक्त समयमा सेवा सञ्चालन गर्न संघीय अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। बंगलादेशमा आरक्षण विरोधी हिंसात्मक प्रदर्शनका क्रममा कम्तीमा 39 जनाको मृत्यु। र एसीसी महिला एसिया कप क्रिकेटमा नेपालद्वारा यूएई 6 विकेटले पराजित, उत्कृष्ट ब्याटिङ गरेकी सम्झना खड्काको 72 रन।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका समस्याहरूको समाधानका लागि सरकारले तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने कामबारे सबै क्षेत्रबाट रचनात्मक सुझावको अपेक्षा गरेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज नेकपा एमालेका तर्फबाट सरकारलाई दिइएको सुझाव ग्रहण गर्नुहुँदै प्रधानमन्त्री ओलीले सबै राजनैतिक दल तथा नागरिक समाजबाट सरकारले तत्काल चाल्नुपर्ने कदम तथा नीतिगत निर्णयबारे ठोस सुझावको अपेक्षा गरेको बताउनुभयो। प्रधानमन्त्री ओलीले देशको वर्तमान अवस्थाको सही विश्लेषण गरी विकास र समृद्धिका कामहरूलाई गति दिन सक्ने सुझावहरू प्राप्त भए त्यसलाई कार्यान्वयन गर्न सरकार तयार रहेको बताउनुभयो।
नेकपा एमाले मात्रै होइन, अरू पनि पोलिटिकल पार्टीहरूले यस्तै अध्ययन गरेर सुझावहरू दिनुभयो। पार्टीको लागि पनि ज्ञान वृद्धिको कुरा, पार्टीले पनि आफ्ना विचारहरूलाई कन्क्रिटाइज गर्न सक्छ। अर्को कुरो, उसले कति सुसंगत विचारहरू राख्यो भन्ने कुरा, त्यो त एउटा रेकर्डको रूपमा रहनेछ। विगतमा हामीले कस्ता नीति लिन खोज्यौं या हाम्रा सुझाव के थिए, हाम्रा दृष्टिकोण कतिबेर के थिए भन्ने कुरा, र हाम्रा आवश्यकताहरूलाई कहाँ कहाँ हामीले चुक्या रहेछौं, कहाँ कहाँ छुट्या रहेछ भन्ने कुरा पनि त्यसबाट थाहा हुन्छ।
नेकपा एमाले दिएको सुझावमा सरकारले तत्काल गर्नुपर्ने, आगामी 3 वर्षभित्र गर्न सक्ने र दीर्घकालीन लक्ष्य सहित नीतिगत रूपमा गर्नुपर्ने सुधारहरू समेटिएको नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार गेवालीले बताउनुभयो। एमाले बुझाएको सुझावमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न, विकास निर्माणका कामलाई तीव्रता दिन, युवालाई देशभित्रै रोजगारी सृजना गर्न र अर्थतन्त्र चलायमान बनाउन सरकारले गर्नुपर्ने कामहरू समेटिएको छ। यस्तै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, भूमिहीन किसानका समस्या समाधान, सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने लगायतका विभिन्न विषयमा सुझावहरू केन्द्रित रहेको नेकपा एमालेका उपमहासचिव प्रदीप गिमालीले बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताउनु भएको छ। आज नेपाल उद्योग परिसंघ संघका पदाधिकारीसँगको छलफलमा वहाँले आफू यसअघि नै प्रधानमन्त्री बनिसकेकाले पदका लागि मात्रै पुनः जिम्मेवारीमा नआएको स्पष्ट पार्नुभयो। उहाँले विद्यमान समस्या समाधान तथा अर्थतन्त्रलाई सुदृढ बनाउनु नै वर्तमान सरकारको प्रमुख ध्येय भएको बताउनुभयो। करका दर अनुहार हेरेर परिवर्तन गर्न नहुने र गलत नीति लिएका बेला निजी क्षेत्रले विरोध गर्न सक्नुपर्ने धारणा राख्नुहुँदै प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुन नहुनेमा जोड़ दिनुभयो। त्यस अवसरमा अध्यक्ष राजेश कुमार अग्रवालले विगत 3 वर्षदेखि शिथिल अर्थतन्त्रलाई उकास्न सरकारले उच्च प्राथमिकताका साथ काम गर्न आग्रह गर्नुभयो। उत्पादनशील र निर्माण क्षेत्र बढ़ी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भए पनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको दृष्टान्त दिनुहुँदै वहाँले निजी क्षेत्रको मनोबल बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा थारू आयोगको 5 वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले थारू आयोगको 5 वार्षिक प्रतिवेदन 2079-80 सभा समक्ष पेश गर्नुभयो। यसअघि बैठकको शुरूमा सांसदहरूले बाढ़ी पहिरोबाट पीड़ित नागरिकलाई राहत, उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले विपदको सम्भावित जोखिम न्यूनीकरणका लागि सूचना प्रणालीलाई थप विश्वसनीय बनाउनु पर्नेमा जोड़ दिनुभयो। सांसदहरूले पूर्वाधार निर्माणका काम गर्न अषाढ़ महिना कुर्नुपर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने, पूर्व पश्चिम राजमार्ग अन्तर्गतको मुगलिन नारायणगढ़ सड़क खण्डको स्तर उन्नतिलाई प्राथमिकता दिनुपर्ने, सड़क दुर्घटनालाई रोक्न अन्तर्राष्ट्रिय विज्ञ सम्मिलित एक अध्ययन समिति बनाई समितिका सुझावहरू कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही साउन 7 गते सोमबार दिउँसो 1:15 बजे बस्नेछ। सभामुख देवराज घिमिरेले सिंहदरबार स्थित निर्माणाधीन संसद भवनको काम छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ। आज सिंहदरबारमा निर्माण कार्यसँग सरकार भएका अधिकारीहरूसँग प्रगतिबारे जानकारी लिनुहुँदै सभामुख घिमिरेले संसद भवनका 12 वटै संरचना मंगिर मशान्तसम्म सकेर आगामी हिउँदे अधिवेशन आफ्नै भवनमा गर्ने गरी काम गर्न निर्देशन दिनुभयो। छलफलमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संसद भवन अन्तर्राष्ट्रिय छविको राष्ट्रिय सम्पत्ति भएकाले आकर्षक रूपमा साज सजावट गरिनुपर्ने बताउनुभयो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले संसद भवन राष्ट्रिय प्राथमिकताको आयोजना भएकाले यसको काम गुणस्तरीय र समयमै सकिनुपर्ने बताउनुभयो। शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक मचाकाजी महर्जनले हालसम्म 81.5% भौतिक र 70% वित्तीय प्रगति भएको जानकारी गराउनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले बंगलादेश स्थित नेपाली राजदूत घनश्याम भण्डारीसँग त्यहाँ विकसित पछिल्लो घटनाक्रम र नेपाली विद्यार्थीको अवस्थाबारे जानकारी लिनुभएको छ। मन्त्री डाक्टर राणाले आज राजदूत भण्डारीलाई टेलिफोन सम्पर्क गरी त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपाली नागरिकको अवस्थाका बारेमा जानकारी लिनुहुँदै नेपालीहरूलाई कुनै अप्ठ्यारो हुन नदिन र सुरक्षित तवरले आफ्नो स्थानमा रहने वातावरणका लागि आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको परराष्ट्र मन्त्री डाक्टर राणाको सचिवालयले जनाएको छ। राजदूत भण्डारीले बंगलादेशमा सबै नेपाली सुरक्षित रहेका र उनीहरूलाई सुरक्षित रहन अत्यावश्यक काम बाहेक आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आफ्ना क्याम्पस प्रशासनको निर्देशन पालना गर्न सूचित गरिएको जानकारी गराउनु भएको थियो। यसैबीच नेपाल सरकारले बंगलादेशमा विकसित पछिल्लो घटनाक्रममा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा त्यहाँ रहेका नेपालीलाई ढाका स्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति मार्फत तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक एवं आफन्तहरूले राजदूतावासका योजना बन्जन द्वितीय सचिवलाई 88/18, 88/69/13 र रिया छेत्रीलाई 88/17/45/40/79 नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सकिने जनाएको छ। मन्त्रालयले बंगलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ सरकार पूर्ण रूपमा सचेत रहेको जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले कृषि प्रधान देशमा सिंचाईको अभाव हुन नदिने बताउनु भएको छ। सिंचाई विभागले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्काले सिंचाईको उचित व्यवस्थापन गरेर कृषि उत्पादनमा जोड़ दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। मन्त्री खड्काले वर्षातमा बाढ़ी र पहिरोका कारण ठूलो क्षति हुने भएकाले त्यसको समाधानमा विभाग चनाखो हुनुपर्ने बताउनुभयो। ऊर्जा मन्त्री खड्काले बर्खाको पानीलाई सही सदुपयोग गर्न सके कृषि क्षेत्रमा सहयोग पुग्न सक्ने बताउनुभयो। उहाँले कतिपय आयोजनाहरू लामो समयसम्म सम्पन्न नभएको भन्दै कार्यान्वयन हुने गरी आयोजनामा लगानी गर्नुपर्ने बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पताललाई नियमित बाहेक अतिरिक्त समयमा सेवा सञ्चालन गर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले गुणस्तरीय स्वास्थ्य सेवा, छिटो छरितो र स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच अभिवृद्धि गर्न नियमित बाहेक अतिरिक्त समयमा सेवा सञ्चालन गर्न आग्रह गर्नुभयो। मन्त्रालयले अतिरिक्त समयमा सेवा सञ्चालन गर्न विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि 2077 कार्यान्वयनमा ल्याएको छ। उहाँले कार्यविधि अनुसार सेवा यथाशीघ्र शुरू गर्न र सेवा सञ्चालन गरेको जानकारी मन्त्रालयलाई गराउन आग्रह गर्नुभयो। गत अषाढ़ 21 गतेदेखि अवरूद्ध राष्ट्रिय गौरवको आयोजना काली गण्डकी करिडोर सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण बागलुङ नगरपालिका 10 दबल्याङमा सड़कको केही भाग बगाउँदा सड़क अवरूद्ध भएको थियो। वर्षा रोकिएपछि करिडोर कार्यालयले भाँसिएको सड़कमा ग्याबिन सहितको पर्खाल उठाएर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुई सातादेखि करिडोर अवरूद्ध हुँदा दक्षिण बागलुङसँग बुटवल, भैरहवा र मुक्तिनाथ जाने सवारी साधन बाटोमै रोकिएका थिए। नयाँ आर्थिक वर्ष शुरू भइसक्दा समेत सुदूरपश्चिम प्रदेशमा बजेट पास नहुँदा प्रदेश मातहतका कार्यालय सञ्चालनमा समस्या भएको छ। बजेटका कारण विभिन्न कार्यालयका दैनिक कामकाजमा समस्या हुनुको साथै नयाँ नीति तथा कार्यक्रम सञ्चालनमा समस्या हुने निश्चित छ। डडेलधुराबाट संवाददाता दिपेन्द्र अवस्थीको रिपोर्ट।
सुदूरपश्चिममा बजेट सम्बन्धी विधेयक पास नहुँदा प्रदेश मातहतका कार्यालयहरू सञ्चालनमा समस्या भएको छ। एकातिर घर नक्सा दर्ता, सवारी साधन दर्ता, नवीकरण गर्ने कार्यमा समस्या छ भने अर्कातिर बजेट विहीनताको अवस्थाका कारण आमदानी र खर्च गर्न समेत समस्या भएको छ। भेटेरिनेरी तथा पशु सेवा विज्ञ केन्द्र डडेलधुराका प्रमुख देवराज भट्ट:
काम रोकिहाल्ने अवस्था त तत्काल छैन। साउनभरिमा बजेट निकास पाएन भने अब आगामी वर्षका कार्यक्रमहरूको सूचना निकाल्ने, दैनिक कार्यालय सञ्चालनका कुरा होला, गाडी साधन फिल्ड यताउति जाने कुरा होला, इन्धन संचार महसुल आदिमा समस्या हुन्छ। त्यो चाहिँ अलिकति अप्ठ्यारो अवस्था हो।
प्रदेश सरकारले असार मसान्तभित्र बजेट पास गर्न नसक्दा बजेट विहीनताको अवस्था सृजना भएको हो। सामाजिक विकास कार्यालय डडेलधुराका प्रमुख कुलराज सोती यस्तो अवस्थामा साउन यतादेखि कार्यालय सञ्चालन गर्न निकै समस्या भएको बताउनुहुन्छ।
कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने न्यूनतम प्रशासनिक खर्चहरू जुटाउन पनि अब के उधारो माग्नुपर्ने अवस्था आयो, के कसैसँग साबत मागेर चलाउनु पर्ने अवस्था छ, यस्तो हुनु राम्रो होइन। प्रदेशको हितको लागि प्रदेश सरकारको दैनिक प्रशासनिक कामकाजमा बाधा चाहिँ परेको देखिन्छ।
कतिपय प्रदेश मार्फतका कार्यालयहरूलाई भने साउन 15 पनि विधेयक पास नभई समस्या छैन। ठेक्का मार्फत अधिकांश कार्यक्रमहरू सञ्चालन गर्ने कार्यालयहरूमा तत्कालै समस्या नभए पनि यसको गतिरोध अन्त्य नभए समस्या हुन सक्ने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेलधुराका प्रमुख कृष्ण बोगटी बताउनुहुन्छ।
विकासका लागि नयाँ कामको शुरूआत पनि अहिले तत्काल हाम्रो हुँदैन, 10-15 दिनसम्मलाई केही असर हुँदैन हाम्रो बजेट पास नभए पनि। बजेटै पास पास छैन भने त नयाँ आयोजना अनि कसरी होला?
तत्कालीन आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले असार 1 31,62,98,28,000 बजेट प्रदेश सभामा पेश गर्नुभएको थियो। तर केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि एकीकृत समाजवादी नेतृत्वको सरकारमा मुख्य साझेदार रहेको एमाले असार 29 सरकारबाट बाहिरिँदै समर्थन समेत फिर्ता लिएको थियो। नयाँ आर्थिक वर्ष शुरू भए पनि बजेट सम्बन्धी विधेयकहरूको अस्तित्व समेत सोमबार रातिदेखि सकिएको छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशमा आरक्षण विरोधी प्रदर्शनका क्रममा विद्यार्थी र प्रहरी बीच हिंसात्मक झडप हुँदा मृत्यु हुनेको संख्या 39 पुगेको छ। प्रदर्शनपछि राजधानी ढाकामा इन्टरनेट लगभग पूर्ण रूपमा र टेलिफोन लाइनहरू बन्द गरिएका छन्। हजारौं प्रदर्शनकारीहरूले हिजो सरकारी टेलिभिजन बीटीभीको कार्यालयमा प्रवेश गरेर आक्रमण गरेपछि प्रदर्शनले उग्र रूप लिएको थियो। बंगलादेशका सूचना तथा संचार मन्त्रीले बीबीसीलाई सरकारी टेलिभिजनको प्रसारण रोकिएको र अधिकांश कर्मचारीले राजधानी ढाका स्थित उक्त भवन छाडिसकेको बताएका छन्। सरकारी जागिरमा सन् 1971 देशलाई पाकिस्तानबाट स्वतन्त्र बनाउने संघर्षमा लड़ेका मानिसका सन्तानका लागि गरिएको आरक्षण प्रणाली विरूद्ध केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीहरूले ठाउँ ठाउँमा र्याली गर्दै आएका थिए। बंगलादेशमा केही सरकारी पदहरू महिला, जातीय अल्पसंख्यक र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिका लागि पनि आरक्षित गर्ने व्यवस्था छ। योग्यताका आधारमा सरकारी रोजगारीमा भर्ना लिने प्रक्रिया लागू गर्नुपर्ने भन्दै विद्यार्थीहरूले यो अहिलेको व्यवस्था भेदभावपूर्ण रहेको बताइरहेका छन्। विश्वभरका विमानस्थल, बैंक र संचार माध्यमलाई प्रभावित गर्ने विश्वव्यापी सूचना प्रविधि अवरोधको त्रुटिलाई सच्याइएको क्राउड स्ट्राइक एन्टीभाइरस फर्मले जनाएको छ। क्राउड स्ट्राइक अमेरिकी साइबर सुरक्षा प्रविधि कम्पनी हो। आज विश्वव्यापी कम्प्युटर प्रणालीमा ठूलो अवरोध उत्पन्न हुँदा विश्वभरको उडान र दूरसंचार सेवा तथा यसबाट लिइने अन्य अनलाइन सेवाहरू प्रभावित भएका थिए। माइक्रोसफ्ट एजोरमा देखिएको प्राविधिक समस्याका कारण विश्वव्यापी रूपमा उडानमा ढिलाइ र अवरोध समेत सृजना भएको थियो। विश्वभरका विभिन्न ब्याङ्क, संचार माध्यम र विमान सेवा सहित ठूला संस्थाहरूमा एकैपटक आईटी प्रणालीमा समस्या उत्पन्न हुँदा तिनले प्रदान गर्ने सेवाहरू प्रभावित भएका थिए। संयुक्त राज्य अमेरिकाको लास्का राज्यले आकस्मिक सेवाहरू प्रभावित भएको जनाएको छ। अस्ट्रेलियामा सुपर मार्केटहरू समेत ठप्प भएका थिए भने युकेमा स्काई न्यूजको प्रसारण केही समयका लागि बन्द भएको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन भइरहेको र चाँडै भुक्तानी प्रक्रिया अघि बढ्ने बताउनु भएको छ। नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग शुक्रबार अर्थ मन्त्रालयमा भएको भेटघाटमा अर्थमन्त्री पौडेलले दायित्व सृजना भइसकेको रकम भुक्तानी नरोकिने स्पष्ट पार्नुभयो। महासंघका पदाधिकारीहरूसँगको छलफल अघि अर्थमन्त्री पौडेलले विभिन्न विषयगत मन्त्रालयका सचिवहरूसँग पनि छलफल गर्नुभएको थियो। सम्पन्न भएको कामको भुक्तानी नरोक्न विषयगत मन्त्रालयका सचिवलाई निर्देशन दिइसकेको अर्थमन्त्री पौडेलले त्यस अवसरमा उल्लेख गर्नुभयो। पूर्वाधार निर्माणको गुणस्तर कायम गर्दै तोकिएको समय र लागत भित्र काम सम्पन्न गर्न पनि अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीहरूलाई आग्रह गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले 12 महिना देशभर विद्युत उपलब्ध हुने गरी प्राधिकरणले उत्पादन बढाउनु पर्ने बताउनु भएको छ। नेपाल विद्युत प्राधिकरणका अध्यक्ष समेत रहनुभएका मन्त्री खड्काको स्वागतमा नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा युद्याममा कम मात्रामा विद्युत हुँदा समस्या भएको भन्दै 12 महिना देशभर विद्युत उपलब्ध हुने गरी प्राधिकरणले उत्पादन बढाउनु पर्नेमा जोड़ दिनुभयो। ऊर्जा मन्त्री खड्काले अबको 10 वर्षमा 10,000 मेगावाट होइन 20,000 मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य प्राधिकरणले राख्नुपर्नेमा जोड दिनुभयो। जल तथा ऊर्जा आयोगका सचिव केशव कुमार शर्माले नेपालमा ऊर्जा क्षेत्रले ठूलो फड्को मारेको बताउनुभयो। बिजुली जाँदैन भन्ने विश्वास आम नागरिक र उद्योगी व्यवसायीलाई दिलाउन जरूरी भएकोमा सचिव शर्माले जोड दिनुभयो। कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानी घिसिङले हाल देशभर 3,157 मेगावाट विद्युत उत्पादन भएको जानकारी गराउनुभयो। उहाँले पछिल्लो 1 वर्षमा 463 मेगावाट थपिएको पनि जानकारी दिनुभयो। बिरगंज स्थित एकीकृत तथा आईसीपी भन्सार नाका हुँदै आर्थिक वर्ष 2080-81 भारत तथा तेस्रो मुलुक तर्फ 26,14,94 करोड मूल्य बराबरका नेपाली उत्पादनहरू निर्यात भएका छन्। बिरगंज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, थाइल्याण्ड लगायतका मुलुकमा तेल, जुस, कपड़ा, जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन निर्यात भएको बिरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डीलाराम पन्थीले जानकारी दिनुभयो। आईसीपी भन्सार नाका हुँदै आर्थिक वर्ष 2080-81 8,32,83,88,000 मूल्य बराबरका फलफूलको जुस भारत निर्यात भएको छ भने सोही अवधिमा 56,91,72,000 मूल्य बराबरको पाम आय निर्यात भएको छ। नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँग अर्थ मन्त्रालयमा शुक्रबार भेटवार्ता गरेको छ। नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन 40 बुँदे सुझाव सहित चेम्बर पदाधिकारीको टोलीले अर्थमन्त्री पौडेलसँग भेटवार्ता गरेको हो। अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको चेम्बर टोलीले आर्थिक गतिविधिमा आएको संकुचनले माग र आपूर्ति बीच असन्तुलन कायम भएको, निजी क्षेत्रको सम्पत्तिमा संकुचन एवं बैंक तथा वित्तीय संस्थामा तरलता भए पनि निजी क्षेत्रमा लगानीप्रति आकर्षण नभएको प्रति ध्यान आकर्षण गराएको थियो। चेम्बर टोलीसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रको मागलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
अब खेल समाचार अझै बमबाट।
राष्ट्रपति रामचन्द्र पौडेलले 33 औं ग्रीष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जान लागेका नेपाली खेलाड़ीहरूलाई सफलताको शुभकामना दिनुभएको छ। राष्ट्रपति भवन सिद्ध निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाड़ीहरूलाई शुभकामना सहित विदाई गर्नुभएको हो। सो अवसरमा राष्ट्रपति पौडेलले खेल राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताउनुहुँदै उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो। सोही कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकको सेभ द मिशन रहनुभएका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभएको थियो। खेलाड़ी विदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवराम श्रेष्ठ सहित 33 औं ग्रीष्मकालीन पेरिस ओलम्पिकमा नेपालबाट प्रतियोगितामा सहभागी हुने खेलाड़ी, प्रशिक्षक र अफिसियलहरूको सहभागिता रहेको थियो। एसएससी महिला टी20 एसिया कपमा नेपालले ऐतिहासिक जित निकालेको छ। रंगरी डब्लू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार नेपालले युएलाई 6 विकेटले पराजित गर्यो। नेपालले एसिया कप पहिलो जित निकालेको हो। यसअघि दुई पटकको सहभागितामा 8 खेल खेलेको नेपाल जितविहीन बन्दै घर फर्किएको थियो। युएले प्रस्तुत गरेको 116 रनको लक्ष्य नेपालले 16.1 ओभरमा 4 विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि सम्झना खड्काले 72 रनको योगदान गरे। त्यसै गरी रुबिना छेत्रीले 10 रन बनाउँदा पूजा महतो 7 रनमा उपस्थित रहे। युएका लागि कविसा इडोकले 3 तथा लावन्ना केनेले 1 विकेट लिए। त्यसअघि टसारेर ब्याटिङको निम्तो पाएको युएले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 116 रनको एकफल तयार पारेको थियो। नेपालका लागि कप्तान इन्दु वर्माले 3 तथा कृतिका मरासिनी र सबन राईले 1-1 विकेट लिए। अब नेपालले सोमबार पाकिस्तानको सामना गर्नेछ।
अब मौसम आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदलिरहने र कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 31.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस, वर्षा 2 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 30.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.6 डिग्री सेल्सियस, वर्षा 25.6 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 32.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.5 डिग्री सेल्सियस, वर्षा 26.8 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 31.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 25.2 डिग्री सेल्सियस, वर्षा 0.4 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24.7 डिग्री सेल्सियस, वर्षा 23.7 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारले गर्नुपर्ने कामका सम्बन्धमा रचनात्मक सुझाव दिन सबैमा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। निर्माण व्यवसायीलाई सरकारले गर्नुपर्ने भुक्तानी प्रक्रिया अगाडि बढ़ाउने उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको भनाई। नियमित बाहेक अतिरिक्त समयमा सेवा सञ्चालन गर्न संघीय अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। बंगलादेशमा आरक्षण विरोधी हिंसात्मक प्रदर्शनका क्रममा कम्तीमा 39 जनाको मृत्यु। र एसीसी महिला एसिया कप क्रिकेटमा नेपालद्वारा यूएई 6 विकेटले पराजित, उत्कृष्ट ब्याटिङ गरेकी सम्झना खड्काको 72 रन। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।